नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिहरू बीच भौतिक पूर्वाधार विकास र निर्माण क्षेत्रका विद्यमान समस्या समाधानका विषयमा सिंहदरबारमा सकारात्मक छलफल।
राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत। विकृति अन्त्य र मर्यादित बजारका लागि ऐतिहासिक प्रस्थान बिन्दु।
प्रधानमन्त्री सर केर स्टारमरको राजीनामा सँगै बेलायतमा सत्ता हस्तान्तरणको तयारी। आगामी साता नयाँ प्रधानमन्त्रीको घोषणा हुन सक्ने।
र फिफा विश्वकप 2026 पहिलो क्वार्टर फाइनलमा आज राति युरोपेली पावर हाउस फ्रान्स र अफ्रिकी गौरव मोरक्को सेमी फाइनल प्रवेशका लागि आमने सामने हुँदै
कार्यक्रम सुरु गरौँ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिहरू बीच भेट सम्बन्धी प्रसङ्गबाट हिजो उद्योगी र उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूसँग सघन सम्वाद गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले आज पूर्वाधार विकासको मेरुदण्ड मानिने निर्माण व्यवसायीहरूसँग विशेष छलफल गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा आज मध्याह साढे 11 बजेबाट सुरु भई झन्डै 1 घन्टा चलेको बैठकमा प्रधानमन्त्री शाहले मुलुकको सुस्त अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै निर्माण क्षेत्रलाई गति दिन सरकार तयार रहेको सन्देश दिनुभएको छ। आधा घण्टाका लागि तय भएको बैठकमा के कुरा भए? थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारवाला पक्षहरूसँगको संवाद र सहकार्यलाई तीव्र बनाउनु भएको छ। यसै क्रममा आज बिहिबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग विशेष संवाद भएको छ। बैठकमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्त्वपूर्ण आधार भएको बताउँदै क्षणिक लाभ भन्दा माथि उठेर दीर्घकालीन रूपमा यो क्षेत्रलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। छलफलका क्रममा निर्माण व्यवसायीहरूले हाल यो क्षेत्र पूर्ण रूपमा रुग्ण अवस्थामा पुगेको वास्तविक तस्विर प्रधानमन्त्री सामु राखेका थिए। महासङ्घका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, उपाध्यक्ष बालकृष्ण थापा र पूर्व अध्यक्ष जयराम लामिछाने सहितको टोलीले लामो समयदेखि रोकिएको ठेक्काको भुक्तानी, म्याद थपको अन्यल, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन तथा ब्याङ्किङ एवं लगानीका चुनौतीबारे प्रधानमन्त्री शाहलाई विस्तृत रूपमा अवगत गराउनु भएको थियो। व्यवसायीका समस्या सुनेपछि प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउनु पर्ने धारणा राख्नुभयो। विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो। व्यवसायीका अनुसार प्रधानमन्त्री शाह निर्माण क्षेत्रको सबैभन्दा ठूलो टाउको दुखाइ बनेको भुक्तानी समस्या र मूल्य समायोजनका मागप्रति निकै सकारात्मक देखिनु भएको छ र यसको व्यवहारिक समाधान खोज्ने आश्वासन दिनुभएको छ। उद्योगीहरूसँगको 2 घन्टे छलफल लगत्तै निर्माण व्यवसायीहरूसँग भएको यो संवादले सङ्कटमा परेको निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्र बीचको सहकार्य बलियो बन्ने आशा जगाएको छ। तर सिंहदरबारको कोठाभित्र व्यक्त भएका यी प्रतिबद्धता र सकारात्मकता आयोजना स्थलसम्म कहिले पुग्छन् र रुग्ण आयोजनाहरूले कहिले गति लिन्छन् त्यो भने सरकारको आगामी नीतिगत कदमले नै स्पष्ट पार्नेछ।
सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गरेको छ। वर्षौंदेखि नीतिगत स्पष्टताको पर्खाइमा रहेको विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन यो नीति कोषेढुङ्गा साबित हुने विश्वास गरिएको छ। विशेष गरी वर्तमान संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मन्त्रालय सम्हालेपछि लिएको विशेष सकारात्मक पहल कदमीका कारणले यो नीतिले पूर्णता पाएको हो। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
विज्ञापन व्यापारिक प्रवर्धन मात्र होइन, यो उत्पादक र उपभोक्ता बीचको एउटा बलियो सेतु पनि हो। तर पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै विज्ञापन क्षेत्रमा थुप्रै विकृति, अस्वस्थ प्रतिस्पर्धा र भ्रमपूर्ण सामग्रीहरूको बाढी नै आएको थियो। उपभोक्ताहरू ठगिने र संचार माध्यमहरूले सही प्रतिफल नपाउने अवस्थाको अन्त्य गर्न सरकारले एकीकृत र समय अनुकूल रणनीतिक योजनाका रूपमा राष्ट्रिय विज्ञापन नीति 2083 जारी गरेको छ। नेपालमा विज्ञापनको इतिहास खोतल्ने हो हो भने विक्रम सम्वत 1919 मनोरञ्जन छापाखानाले मोक्ष सिद्धि नामक पुस्तकको बाह्य पृष्ठमा छापेको विज्ञापनलाई औपचारिक शुरूआत मानिन्छ। त्यसपछि विक्रम सम्वत 1945 गोर्खा हास्य मञ्जरी र गोर्खा पत्रको पहिलो अङ्क हुँदै अघि बढेको यो यात्रा आज डिजिटल र आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई को युगसम्म आइपुगेको छ। विगतमा विक्रम सम्वत 2049 देखि 2073 सम्मका आम संचार नीतिहरूमा विज्ञापनलाई आम संचारकै एउटा पाटोका रूपमा मात्र हेरियो। विक्रम सम्वत 2073 विज्ञापन रहित नीति क्लिन फिड लागू भएपछि मात्रै यस क्षेत्रका लागि छुट्टै र विशिष्टकृत नीतिको टटकारो आवश्यकता महसुस गरिएको थियो। यद्यपि विभिन्न प्रयासहरू भए पनि ठोस नीति आउन सकेको थिएन, तर वर्तमान संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालयको बागडोर सम्हाले लगतै यसलाई प्रतिष्ठाको विषय भनाई सरकारवालाहरूसँग व्यापक छलफल चलाउनु भयो र अन्तत यो ऐतिहासिक नीति स्वीकृत गराउन सफल हुनुभयो। आखिर के छ त यो नयाँ नीतिमा? यस नीतिले मुख्य गरी तीनवटा क्षेत्रलाई केन्द्रमा राखेको छ। नीतिले अङ्गीकार गरेका प्रमुख सकारात्मक पक्षहरूलाई बुदागत रूपमा यसरी हेर्न सकिन्छ। भ्रामक र झुटो विज्ञापनमा पूर्ण रोक। उपभोक्तालाई भ्रममा पार्ने तथ्यहीन र गुणस्तरहीन विज्ञापन गर्नेलाई कडा कारवाही र उपभोक्तालाई क्षतिपूर्तिको ग्यारेन्टी खोलिएको छ। डिजिटल र एआई को नियमन, सामाजिक सञ्जाल, इन्फ्लुएन्सर मार्केटिङ, स्पोन्सर कन्टेन्ट र एआई मार्फत सृजना गरिने डिप फेक जस्ता नयाँ प्रविधिलाई कानुनी दायरामा ल्याएर नियमन गरिनेछ। संचार माध्यमको वैधानिक वर्गीकरण, विज्ञापन बजारलाई पारदर्शी बनाउन पहुँच, प्रभाव र लोकप्रियताका आधारमा संचार माध्यमहरूको वैज्ञानिक स्तरीकरण गरी विज्ञापन वितरणको दररेट तय गरिनेछ। विज्ञापन खर्च करमा मिलान, स्वदेशी उद्योग र स्टार्टअपहरूलाई प्रोत्साहन गर्न विज्ञापनमा गरिएको लगानीको प्रतिफल मापन गर्ने संयन्त्र बनाइनेछ र विज्ञापन खर्चलाई करमा मिलान गर्ने व्यवस्था मिलाइनेछ। एकीकृत सूचना व्यवस्थापन र विज्ञापन कोष, सरकारी विज्ञापन वितरण र भुक्तानीलाई पारदर्शी बनाउन एकीकृत सूचना व्यवस्थापन प्रणाली तथा यस क्षेत्रको वृद्धि विकासका लागि विज्ञापन कोष स्थापना गरिनेछ। यो नीति संघीय सरकारमा मात्र सीमित रहने छैन। नीतिलाई प्रभावकारी रूपमा लागू गर्न प्रदेश तहमा विज्ञापन अनुगमन तथा नियमन समिति र स्थानीय तहमा पालिका विज्ञापन समिति गठन गर्ने संस्थागत संरचना तयार पारिएको छ। यसले बाह्य विज्ञापन र सवारी साधनमा हुने विज्ञापनलाई स्थानीय तह मार्फत व्यवस्थित बनाउन मद्दत पुग्नेछ। यद्यपि मुलुकको वर्तमान शिथिल अर्थतन्त्र र तीनवटै तहका सरकारबीच आवश्यक पर्ने समन्वयलाई यस नीतिको मुख्य चुनौती र जोखिमका रूपमा हेरिएको छ। तर मन्त्रालयका सचिवको संयोजकत्वमा गठन हुने उच्च स्तरीय अनुगमन समितिले प्रत्येक वर्ष यसको समीक्षा गर्ने भएकाले कार्यान्वयन पक्ष बलियो हुनेमा सरकारवालाहरू आशावादी छन्। विज्ञापन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै आगामी 5 वर्षभित्र कुल गारस्त उत्पादनमा यस क्षेत्रको योगदान बढाउने लक्ष्य यो नीतिले लिएको छ। मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सकारात्मक दृढता र मन्त्रालयको सक्रियताले ल्याएको यो नीतिले नेपालको विज्ञापन बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाउने निश्चित छ।
कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। बेलायतको सत्तारूढ लेबर पार्टीले नयाँ नेता चयन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेसँगै पूर्व ग्रेटर म्यान्चेस्टर मेयर एन्डी बर्नहम देशको नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ। प्रधानमन्त्री सर केयर स्टामरको राजीनामापछि सुरु भएको यो प्रक्रिया र आगामी सत्ता हस्तान्तरण बारे सहकर्मी सुनिता पोखरेलले तयार पारेको यो रिपोर्ट।
बेलायतको राजनीतिमा फेरि एक पटक नेतृत्व परिवर्तनको सरगमी बढेको छ। लेबर पार्टीको घोषित कार्यतालिका अनुसार आज जुलाई 9 देखि 15 सम्म सांसदहरूले नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गर्न सक्नेछन्। नयाँ नियम अनुसार उम्मेद्वार बन्न पार्टीका 403 सांसद मध्ये कम्तीमा 81 जनाको समर्थन अनिवार्य गरिएको छ। अहिलेको परिदृश्यमा पूर्व स्वास्थ्य सचिव वेस्ट स्ट्रेटिङले आफू नेतृत्वको दौड़मा सहभागी नहुने र एन्डी बर्नहमलाई नै समर्थन गर्ने घोषणा गरेपछि बर्नहमको बाटो पूर्ण रूपमा खुला भएको हो। हालसम्म उहाँ बाहेक अन्य कुनै बलियो प्रतिस्पर्धी मैदानमा देखिएका छैनन्। केही साता अघि मात्रै उपनिर्वाचन जितेर संसदमा फर्किएका बर्नहम अब सिधै डाउनिङ स्ट्रिट पुग्ने अवस्था बनेको छ। यदि जुलाई 15 भित्र अर्को कुनै उम्मेद्वारले आवश्यक समर्थन जुटाउन नसकेमा जुलाई 17 बर्नहमलाई निर्विरोध नेता घोषणा गरिनेछ। सो अवस्थामा बेलायती संवैधानिक परम्परा अनुसार राजा चार्ल्स तृतीयसँगको भेटपछि आगामी सोमबार जुलाई 2020 उहाँले नयाँ प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुहुनेछ। तर अन्तिम समयमा अन्य कोही प्रतिस्पर्धी मैदानमा आएमा भने अगस्त 6-27 पार्टी सदस्यहरू बीच मतदान हुनेछ र अन्तिम परिणाम अगस्त 29 आउनेछ। त्यतिन्जेलसम्म सर के स्टारमर नै काम चलाउ प्रधानमन्त्री रहनुहुनेछ। सम्भावित प्रधानमन्त्री वनहमले आफू सन् 2024 लेबर पार्टीको घोषणा पत्र अनुसार नै सरकार चलाउन प्रतिबद्ध रहेको भन्दै तत्काल आम निर्वाचन नगर्ने प्रश्न पार्नु भएको छ। बेलायती व्यवस्था अनुसार संसदमा बहुमत रहेको दलले नेता परिवर्तन गर्दा आम निर्वाचन आवश्यक पर्दैन। सन् 2024 स्पष्ट बहुमत पाएको लेबर सरकारको कानूनी कार्यकाल सन् 2029 अगस्तसम्म रहेकाले वनहमले सोही अवधिसम्म सरकारको नेतृत्व गर्ने अनुमान गरिएको छ।
कार्यक्रमको अन्त्यमा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। फिफा विश्वकप 2026 पहिलो क्वार्टर फाइनलमा आज राति बोस्टन स्टेडियममा एउटा ऐतिहासिक र हाई भोल्टेज भिडन्त हुँदैछ। युरोपेली पावर हाउस फ्रान्स र अफ्रिकी गौरव मोरक्को सेमी फाइनल प्रवेशका लागि आमुने सामुने हुँदैछन्। कतार विश्वकप 2022 सेमी फाइनलमा फ्रान्ससँग पराजित भएको मोरक्को यसपटक बदला लिने दाउमा मात्र छैन, बरु विश्वकप नै जित्ने ऐतिहासिक सपना बुनेर मैदानमा उत्रदैछ। प्रशिक्षक मोहम्मद ओहबीको हामी विश्वकप जित्न सक्छौँ भन्ने कडा अभिव्यक्ति अहिले यथार्थको नजिक देखिन थालेको छ। आखिर किन सम्भव देखिन्छ त मोरक्कोको विश्वकप जित्ने सपना? विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
सन् 2022 मोरक्कोले रक्षात्मक खेल र काउन्टर अट्याकको भरमा सेमी फाइनलसम्मको यात्रा तय गरेको थियो। तर 2026 विश्वकपमा मोरक्को पूर्ण रूपमा बदलिएको छ। अब यो टोली केवल रक्षात्मक छैन, बरु खेलको गति र बल पोसेसन आफ्नो नियन्त्रणमा राखेर आक्रामक फुटबल खेलिरहेको छ। राउन्ड अफ 32 विश्वकपको दावेदार मानिएको नेदरल्यान्ड्स विरुद्ध मोरक्कोले 70% बल पोसेसन राख्दै खेलमा एक छत्र राज गर्यो र ट्राइब्रेकरमा 3-2 जित निकाल्यो। राउन्ड अफ 16 तीव्र गतिको सह आयोजक क्यानाडालाई 3-0 नतिजाले पाखा लगाउँदै टोलीले आफ्नो निर्दयी क्षमता साबित गरिसकेको छ। 4 अघि मोरक्को केवल 11 सुरुवाती खेलाडीमा बढी निर्भर थियो, तर यसपटक टोलीको बेन्च स्ट्रेन्थ गजबको छ। क्यानाडा लगायतका खेलहरूमा बेन्चबाट आएका चेन्ज दिन तालवी र सुफियान रहिमी जस्ता खेलाडीहरूले खेलको नक्सा बदलिदिएका छन्। रियल म्याड्रिडका स्टार ब्राहिम डियाजको उपस्थितिले मिडफिल्ड र आक्रमणलाई विश्व स्तरीय बनाएको छ। मोरक्को अब युरोपका ठूला टोलीहरूसँग सरप्राइज दिनका लागि मात्र खेल्दैन, बरु जित्ने नै मानसिकताका साथ मैदान उत्रने गर्छ। यसअघि कतार विश्वकपमा स्पेन र बेल्जियम जस्ता ठूला टोलीलाई पाखा लगाइसकेको मोरक्कोले यसपटक ब्राजिलसँग 1-1 बराबरी खेल्यो भने नेदरल्यान्ड्सलाई घर पठायो। यो सफलताले टोलीको मनोवैज्ञानिक स्तर यति उच्च बनाएको छ कि उनीहरू फ्रान्स, स्पेन वा अर्जेन्टिना कोहीसँग पनि डराउँदैनन्। आज रातिको खेलमा मोरक्कोका लागि केही खेलाडीहरूको भूमिका निकै निर्णायक हुनेछ। मोरक्कोका कप्तान अशरफ हाकिमी भर्सेस किलियन एम्पाबे, पिएसजीका सहकर्मी र विश्वकै खतरनाक स्ट्राइकर एम्पाबे जसले जारी विश्वकपमा 7 गरिसकेका छन्, उनलाई रोक्ने मुख्य जिम्मेवारी मोरक्कन कप्तान हाकिमीको काँधमा हुनेछ। फ्रेन्च फुटबल बुझेका हाकिमी मोरक्कोका रक्षात्मक खम्बा हुन्। यसै दिन उनाईको म्याजिक हेर्न पनि बाँकी नै छ। क्यानाडा विरुद्ध 2 गरेका उनाई पुनः एकपटक मिडफिल्डका मुख्य खम्बा हुन्। माइकल ओलिसे र एड्रियन राबिएट सम्मिलित फ्रान्सको बलियो मिडफिल्डलाई रोक्न उनाईको प्रदर्शन महत्त्वपूर्ण हुनेछ। सुफियान रहिमीको आक्रमण पनि उस्तै चुनौतीपूर्ण छ फ्रान्सको निम्ति। अग्रपङ्क्तिमा रहिमीले फ्रान्सका डिफेन्डरहरू विलियम सालिबा र उमा मेकानोलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ। हाम्रो लक्ष्य केवल क्वार्टर फाइनल होइन, भोलिको खेल जितेर सेमी फाइनल र त्योभन्दा माथि पुग्नु हो। यहाँसम्म आइपुग्नु नै पर्याप्त हो भन्ने सोच हामीलाई स्वीकार्य छैन, मोरक्कोका प्रशिक्षक मोहम्मद उहबीको भनाई। यद्यपि ह्यामस्ट्रिङको चोटका कारण मिडफिल्डर इस्माइल साइबरी फ्रान्स विरुद्ध उपलब्ध हुने छैनन्, तैपनि मोरक्कोको टोली सन्तुलित र उच्च मनोबलमा छ। अब फ्रान्स र मोरक्को बीचका केही अङ्कगणित हेरौँ। फ्रान्स र मोरक्को बीच हालसम्म कुल 6 अन्तर्राष्ट्रिय खेलहरू भएका छन्, जसमा फ्रान्सको एकतर्फी दबदबा देखिन्छ। फ्रान्सले 4 खेलमा जित दर्ता गरेको छ भने मोरक्कोले मात्र 1 खेल जितेको छ र 1 खेल बराबरीमा सकिएको छ। फिफा विश्वकपको इतिहासमा भने यी दुई टोली दोस्रो पटक आमने सामने हुन लागेका हुन्। यसअघि सन् 2022 को विश्वकप सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। मोरक्को आजको खेल जितेर सोही ऐतिहासिक हारको बदला लिँदै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ। आजको खेल मुख्य रूपमा फ्रान्सको धारिलो आक्रमण र मोरक्कोको बलियो डिफेन्स बीचको लडाई हुने अनुमान गरिएको छ। फ्रान्सेली टोली आफ्ना मुख्य हतियार एम्पावेबाट आक्रामक फिनिसिङको अपेक्षामा रहनेछ र मोरक्कोको रक्षा मन्त्री तोड्ने मुख्य जिम्मेवारी उनकै कान्धमा हुनेछ। अर्कोतर्फ मोरक्को आफ्ना स्टार डिफेन्डर तथा कप्तान अशरफ हाकिमीको कप्तानीमा फ्रान्सको बलियो आक्रमणलाई रोक्न मैदान उत्रनेछ। पिएसजीमा सँगै खेलिसकेका दुई आत्मीय साथी एम्पावे र हाकिमी बीचको यो मैदानको टकराव निकै रोचक हुने पक्का छ। यदि आज राति मोरक्कोले फ्रान्सको गढ भत्काउन सक्यो भने यो टोलीलाई विश्व विजेता बन्नबाट रोक्न संसारको कुनै पनि टोलीलाई सजिलो हुने छैन। कतारमा मोरक्कोले विश्वलाई चकित पारेको थियो, तर 2026 मोरक्को विश्वलाई जित्न तयार देखिएको छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।